अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथ मा
टीवी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र तुला अधिकारीको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
हिजो साँझदेखि निरन्तर वर्षा, नदी तटीय क्षेत्रमा सतर्कताको आग्रह, नेपालगञ्ज जलमग्न, राप्ती र बबई नदीमा पानीको सतह सामान्य।
भोलिसम्म निरन्तर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको भनाई, नेपालगञ्जका 40 स्थानमा नो पार्किङ बनाइँदै।
पहाडी क्षेत्रमा पानी कोहलपुरका मैडोहामा एउटै टोलका 13 जनामा एनिमिया रोग, सुनका गरगहना मिसावट गर्ने बर्दियाका 12 जना व्यवसायी पक्राउ।
र बाँकेमा हुलाकी सडक निर्माणको गति सुस्त, बर्दियामा जथाभावी बबई दोहन, नेपालमा वृद्धाश्रम बढ्दै गएको प्रति सरकारवालाहरूको चिन्ता।
नयाँ सुट, जुत्ता, ब्याग
होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर,
बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा निरन्तर वर्षा सम्बन्धी खबर छ। हिजो साँझदेखि बाँके, बर्दिया लगायत पश्चिम क्षेत्रमा पानी परिरहेको छ। निरन्तरको वर्षाका कारण नेपालगञ्ज जलमग्न भएको छ। नेपालगञ्जको धम्बुजी, घरबारी टोल, सेतुबिक चोक, बस पार्क क्षेत्र लगायतका स्थानहरू जलमग्न हुँदा आवतजावतमा कठिनाई भएको छ। उता पहाडी क्षेत्रमा पानी नपरेका कारण बाँकेको राप्ती नदीमा अहिले पानीको सतह भने घट्दै गएको छ। राप्ती बेसिन कार्यालय बाँके कुसुमका अनुसार अहिले पानीको सतह 1.75 मिटर छ। आज 5 बजेको मापन अनुसार पानीको सतह 1.8 मिटर थियो। 5 मिटर पानीको सतह पुग्दा सतर्क रहनका लागि साइरन बज्ने र 5.8 मिटर पुगेमा खतरा हुने बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बताउनुभयो। उहाँले बाढीको जोखिम क्षेत्रमा रहेका नागरिकहरूलाई कुनै समस्या परे प्रहरी अथवा रेडक्रस कर्मीलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ। बजार क्षेत्रमा पनि विकासका काम हुँदै गरेकाले खाल्डाखुल्डीमा पर्न सक्ने जोखिम रहेकाले सबैलाई सतर्क रहन उहाँले आग्रह गर्नुभयो। बर्दियाको बबईको पानीको सतह पनि सामान्य रहेको छ।
देशभर मनसुनी झरी सुरु भएको छ। हिजो बेलुकीदेखि सुरु भएको मनसुनी झरी आज र भोलि पनि निरन्तर हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। अरब सागर र बङ्गालको खाडीबाट निरन्तर जलबाष्प आइरहेकाले निरन्तर झरी हुन सक्ने मौसमविद सुभाष रिमालले बताउनुभयो। हामीले सामान्यतया 3 दिनको मात्रै मौसमको पूर्वानुमान गर्न सक्छौँ, रिमालले भन्नुभयो। आज र भोलिपछि पनि केही दिन निरन्तर वर्षा हुन सक्छ। देशैभर मनसुन सक्रिय भएकाले भारी वर्षा हुने क्षेत्र भने भन्न नसकिने रिमालले बताउनुभयो। वीरेन्द्र ओलीले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
बर्दियामा सुन कारोबारमा मिसावटको हद पार गरेको भेटिएको छ। बर्दियाको गुलेरिया बजारमा गरिएको एउटा अनुगमनका क्रममा अधिकांश सुनका गहनामा मिसावट फेला पारिएको हो। बर्दिया प्रशासनले गरेको अनुगमनको परिणामले सुन कारोबारमा भएको कालो पक्ष उजागर गरेको छ। अनुगमनपछि बर्दियाका विभिन्न नगरबाट 12 जना सुन चाँदी पसलका सञ्चालकहरूलाई कालो बजारी र ठगी गरेको आरोपमा पक्राउ गरिएको छ। सुनका गहनामा 8% मिसावट फेला परेको छ। बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाले हिजो पत्रकार सम्मेलन गरेर भन्नुभयो, दोषीहरूलाई हदैसम्मको कारवाही गरिनेछ। उपभोक्ताहरूको हित संरक्षणका लागि स्थानीय प्रशासनले अनुगमन सुरु गरेको हो। दीपक श्रेष्ठले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
बाँकेको कोहलपुर नगरपालिका तीन मैटहुवा गाउँमा 13 सिकल सेल एनिमियाका बिरामी भेटिएका छन्। स्वास्थ्य कर्मीको टोलीले गाउँमै पुगेर रगत परीक्षण गर्दा बिरामी फेला परेका हुन्। नगरपालिकाले स्थानीय विद्यालयका बालबालिका र अभिभावकको रगत परीक्षण गराएको थियो। अहिलेसम्म करिब 500 रगतको नमुना सङ्कलन गरिएको छ। सिकल सेलको परीक्षण केन्द्रीय प्रयोगशाला टेकु नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पताल र प्रदेश 7 सेती अञ्चल अस्पताल धनगढीमा हुने गरेको छ। यसको जाँचका लागि निजी प्रयोगशालाले 2,000 रुपियाँ शुल्क लिने गरेका छन्। तर कोहलपुर नगरपालिकाले निशुल्क जाँच गराएको छ। स्वास्थ्य कर्मीको टोलीले थारू समुदायको बाक्लो बस्तीका विद्यालयमै पुगेर बालबालिका र उनीहरूका अभिभावकको रगत परीक्षण गरिरहेको छ। वंशाणुगत रोगको पहिचान समयमै नहुँदा बिहेबारीपछि जन्मने सन्तानमा सर्ने गरेको छ। नयाँ पुस्तालाई रोगबाट जोगाउन नगरपालिकाले रगत परीक्षण गर्न सुरु गरेको हो। ठाकुर सिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ।
बाँकेमा हुलाकी सडक निर्माण कार्य कछुवा गतिमा चलिरहेको छ। माघ 2073 काम सुरु गरेर 30 महिनामा निर्माण सक्ने गरी ठेक्का सकारेको पप्पू कन्ट्रक्सनले अहिलेसम्म 25% मात्र काम सम्पन्न गरेको छ। पप्पू कन्ट्रक्सनले कुल 44.6 किलोमिटर सडक निर्माणका लागि 66,06,36,890 रुपियाँमा ठेक्का लिएको थियो। सडक निर्माण कछुवा गतिमा भएपछि राप्तीपारीका स्थानीयवासीलाई यो बर्खा पनि यातायातको उपभोग गर्न नपाइने भइयो भन्दै चिन्ता सुरु भएको छ। आगामी वर्ष त सुरक्षित यात्रा गर्न पाइएला भन्यो, तर सुरक्षित यात्रा गर्ने दिन कहिले नआउने भयो। राप्ती सोनारी गाउँपालिका 7 सञ्जीव चौधरीले भन्नुभयो, फतेहपुर र गङ्गापुर पुग्ने सपना त परको भयो, राप्ती नदीसम्म जान सकिने अवस्था छैन। विश्वराज पछलडङ्गाले आजको नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
सरकारी रोगको व्यवस्था गर्दै बबई नदी तटमा जथाभावी गिट्टी बालुवा उत्खनन भइरहेको छ। स्थानीय तहमा भइरहेका विकास निर्माणका नाममा नदी दोहन बढेको हो। यसले बर्सातमा बाढीको खतरा बढाएको छ। जिल्लाको बारबर्दिया 2 ढुङ्ग्रेवा स्थित बबईमा स्काभेटर प्रयोग गर्दै दैनिक 100 बढी ट्र्याक्टरले नदीजन्य पदार्थ ओसारिरहेका छन्। नगरपालिकाले गौरीपाडा राजी रानी जमरा मार्ग निर्माण समितिलाई 1,111 मिटर सडक ग्राभेलका लागि ठेक्का दिएको थियो। उत्खनन गरिएका निर्माण सामग्री निशुल्क प्रयोग हुँदा करोडौँ रुपियाँ बराबरको राजस्व गुमेको छ। गौरीपाडा रानी जमुरा मार्ग उपभोक्ता समिति अध्यक्ष बादुराम थारूले सडक निर्माणमा नदीबाट ढुङ्गा निकालेको बताउनुभयो। अनुमति लिएको छैन, उहाँले भन्नुभयो, वर्षा लागेपक्काले ढुङ्गा निकाल्न सकिँदैन, त्यही भएर उत्खनन गरेर डम्पिङ गरेका हौँ। जिल्ला समन्वय समितिले आह्वान गरेका ठेक्काको म्याद सकिए पनि विकास निर्माणका नाममा उत्खनन जारी छ। कान्तिपुरमा खबर छ।
पश्चिम डायरीमा बर्दियाको बाँसगढी नगरपालिकाका विकास योजना।
बाँसगढी नगरपालिकाको सबै वार्डहरूलाई छोएर जाने रिङ रोडको चाहिँ हामीले योजना बनाएका छौँ। रिङ रोडको हामीले त्यसको प्रारम्भिक अध्ययन र सर्वे समेत सम्पन्न गरिसकेका छौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
भर्ना खुल्यो एसएलसी एसईई उत्तीर्ण तथा पूरक मौका परीक्षामा सहभागी भएका विद्यार्थीहरूले समयमै सम्पर्क गर्नुहोला।
नेपालगञ्ज हेल्थ क्याम्पस कार्यक्रम पिसिएल ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी ल्याब असिस्टेन्ट टिसिएलसी। सम्पर्क नम्बर 081-2569-569 98-5829-4949 98-484-10336। महिला छात्रावासको पनि व्यवस्था भएको।
सम्पर्क स्थान नेपालगञ्ज हेल्थ क्याम्पस आदर्श नगर 10 नेपालगञ्ज बाके। नोट, शनिबार पनि कार्यालय खुल्ला रहनेछ। भर्ना खुल्यो सिटिबिटीबाट सम्बन्धन प्राप्त भेरी नर्सिङ कलेजमा शैक्षिक सत्र 2075-76 का लागि 3 वर्ष पिसिएल नर्सिङ स्टाफ नर्स र डिप्लोमा इन फार्मेसी कार्यक्रममा नयाँ भर्ना खुल्यो।
योग्यता एसईई परीक्षामा गणित अङ्ग्रेजी विज्ञान विषयमा सी ग्रेड प्राप्त गरी जीपीए न्यूनतम 2 प्राप्त गरेको हुनुपर्ने। फारम बुझाउने अन्तिम मिति यही श्रावण 2 गते बुधबारसम्म। प्रवेश परीक्षा मिति यही श्रावण 19 गते शनिबार बिहान 7 बजे। शनिबार पनि कार्यालय खुल्ला रहनेछ।
सम्पर्क भेरी नर्सिङ कलेज बिलासपुर नेपालगञ्ज बाँके। सम्पर्क नम्बर 081-415-339-415-094-98-4-88-16-400 र 98-195-60-035।
बाहिर सरेको अर्थात् महिनावारीको बेला पनि बालिकालाई विद्यालय जान नरोकौँ। विद्यालयमै सेनिटरी प्याड सहितको शौचालय उपलब्ध गराउन पैरवी गरौँ।
प्लान इन्टरनेसनलसँगको सहकार्यमा शिक्षा पत्रकार समूहद्वारा जनहितका लागि जारी सन्देश।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो
प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
स्थानीय चुनाव भएको एक वर्ष पुरा भएको छ। जनप्रतिनिधिहरूले पहिलो वर्ष काम कर्तव्य बुझ्ने, नीति नियम बनाउने र जनताका कुरा सुन्ने लगायतका काम गरेर पहिलो वर्ष बिताएका छन्। गत वर्षका विकास कार्य र आउने वर्षका योजना समेतका बारेमा कुराकानी गर्दै बर्दियाको बाँसगढी नगरपालिकाका मेयर शालिग्राम अधिकारी,
यो आर्थिक वर्षमा हामी आउनुभन्दा अगाडि पहिल्यै परिषद सम्पन्न भएको थियो, धन्नै थुप्रै योजनाहरू थिए र त्यो चुनावी वर्ष पनि भएको हुनाले धेरै ठाउँबाट मान्छेहरूको अपेक्षा थियो, चुनावमा यो गरिदिने ऊ गरिदिने भन्ने खालको बाचा पनि भएको कारणले हामीले यो वर्षको विकास निर्माण जाने अलि छइएको खालको विकास निर्माण भयो। धेरै यस्ता विकास निर्माणहरू, बाटो ग्राभलहरू, पुल निर्माणहरू, केही कलबोर्ड निर्माणहरूमा चाहिँ अगाडि बढ्यो र हामीले यस वर्ष चाहिँ आफ्नो कार्यालयलाई व्यवस्थित गर्ने हिसाबका साथ आफ्नो नगर भवन र नगरपालिका वार्ड कार्यालय निर्माण गर्ने कुराहरूको निम्ति पनि केही बजेटहरू विनियोजन गऱ्यौँ। यस वर्षका मुख्य कामहरू भनेको सडकहरू नै भौतिक पूर्वाधारहरूको निर्माण र आन्तरिक कार्यालय व्यवस्थापनका निम्ति वार्ड कार्यालयहरू निर्माणका निम्ति छुट्याएको बजेटहरू र स्थानीय जनताको पहुँचलाई व्यवस्थित गर्न निम्ति कलबोर्ड निर्माण गर्ने र पुलहरूको प्रारम्भिक तयारी गर्ने कुराहरूकै सन्दर्भमा यस वर्षको बजेट विनियोजन गरियो र त्यही अनुसार नै यस वर्षको बजेट खर्च भएको छ।
कति काम सम्पन्न भयो र कति बाँकी छ अहिलेसम्म?
हाम्रो पर्सेन्टको हिसाबले हेर्दाखेरि त हामी धन्नै 82% काम सम्पन्न गरिसकेका छौँ।
बाँकी चाहिँ कहिलेसम्म सम्पन्न?
अब बाँकी त अब यो महिनाको अन्तिमसम्म भन्ने खालको कुराको छ, तर हाम्रो त ठुला वार्ड कार्यालयहरू र केही ठुला पुलहरू छन्, नत्र सानो योजनाहरू सबै सम्पन्न भइसकेका छन्। तिनै पुलहरू बहुवर्षीय योजनाको हिसाबमा रहेको र तिनै वार्ड कार्यालयको भवनहरूको बहुवर्षीय आयोजनाको हिसाबले रहेको कारणले केही ढिला भएका छन्, किनकि त्यो टेन्डर प्रक्रियाबाट अगाडि जानुपर्ने, टेन्डर प्रक्रियाको एउटा प्रक्रिया विधि लामो हुने, त्यस कारणले पनि अलिकति लम्बिन गएको स्थिति छ र त्यो एउटा निर्माणका क्रममा अगाडि बढिरहेको छ।
बाँसगढी नगरपालिकाको समग्र विकास र व्यवस्थापनको लागि योजनाहरू के छन्?
बाँसगढी नगरपालिकाको समग्र विकासका निम्ति हामीले अगाडि सारेको मास्टर प्लान भनेको बाँसगढी नगरपालिकाको सबै वार्डहरूलाई छोएर जाने रिङ रोडको चाहिँ हामीले योजना बनाएका छौँ। रिङ रोडको हामीले त्यसको प्रारम्भिक अध्ययन र सर्वे समेत सम्पन्न गरिसकेका छौँ र त्यसैको आधारमा रहेर हामीले भौतिक पूर्वाधारलाई विकास गरेर सडकको सञ्जाललाई नागरिकको सहज पहुँचको रूपमा विकास होस् भन्ने अपेक्षाका साथ त्यो सडकलाई महत्त्वपूर्ण सडकको रूपमा अगाडि सारेका छौँ भने अरू त्योसित जोडिएर सानो
रिङ रोड कहिलेसम्म सम्पन्न गर्ने योजना छ?
5 वर्षभित्र हामी जाने त्यो रिङ रोडलाई चाहिँ सम्पन्न गर्छौँ भन्ने जाने योजना छ। त्यो रिङ रोडको पुरा लम्बाइ 42 किलोमिटर छ र त्यो 42 किलोमिटरलाई यदि हामीले चाहिँ त्यसलाई साझेदारीको रूपमा अगाडि बढाउन खोजेका छौँ, स्थानीय सरकारको महत्त्वपूर्ण योजनाको रूपमा अगाडि सार्न खोजेका छौँ। त्यो योजनाका निम्ति हामीले प्रदेश र केन्द्रीय सरकारसित पनि आह्वान गरेका छौँ र आफ्नो तर्फबाट पनि यसै वर्षबाट 2 करोड रुपियाँ छुट्याएर कार्यक्रमलाई अगाडि बढाउन खोजेका छौँ र त्यसको साथसाथै हामीले बाँसगढी नगरपालिका क्षेत्र पर्यटनको विकासका सन्दर्भमा पनि केही महत्त्वपूर्ण योजनाहरू अगाडि सारेका छौँ। बाँसगढीमा केदारेश्वर धाम, वृहत केदारेश्वर धाम भन्ने एउटा संस्था दर्ता गरेर अगाडि बढेका छौँ, त्यसका केही प्रक्रियाहरू अगाडि बढेका छन्। त्यो धार्मिक आस्थाका हिसाबले पनि केन्द्र बन्न सक्छ र पर्यटनको हिसाबले पनि त्यो एउटा आकर्षण केन्द्र बन्न सक्छ भन्ने हिसाबको साथ त्यो केन्द्रलाई बहुकेन्द्रको रूपमा विकास गर्न खोजिरहेका छौँ। त्यहाँ थारू सङ्ग्रहालय बनाउने कुरा, योग शिविरहरू सञ्चालन गर्ने कुरा, बाल उद्यानहरू बनाउने कुरा, पार्क बनाउने कुरा, पोखरीहरूमा चाहिँ बोटिङ गर्ने कामका कुराहरू, हरियालीलाई सन्तुलित गर्ने कुराहरू र विभिन्न खालका धार्मिक जातका बिरुवाहरूलाई चाहिँ अवलोकन गर्ने खालका कुराहरू, सानो खालको चिडियाखाना बनाएर अगाडि बढ्ने कुराहरू समेत जोडेर त्यो एउटा वृहत पार्कका साथ अगाडि बढ्न खोज्दैछौँ, उद्यानका साथ अगाडि बढ्न खोज्दैछौँ। त्यसको साथसाथै हामीले बाँसगढी नगरपालिकाको चेपाङ भन्ने क्षेत्र छ, चेपाङ भ्याली भनेको एउटा ऐतिहासिक पर्यटक क्षेत्र बन्न सक्ने सम्भावना भएको क्षेत्र हो, त्यो चेपाङ भ्यालीलाई पनि हामी पर्यटक क्षेत्रको विकासको सन्दर्भमा अगाडि बढाउन सक्छौँ भन्ने उद्देश्यका साथ केही प्लानहरू अगाडि सारेर योजनागत नीतिगत रूपमा योजनाहरू पनि अगाडि सारेर अगाडि बढेका छौँ। यसरी भौतिक पूर्वाधारको हिसाबले पर्यटकको हिसाबले बाँसगढी नगरपालिकाले व्यवस्थित गर्ने सोच छ भने
बाँसगढी नगरपालिकाले बाँसगढी नगरपालिकाको बजेटले चाहिँ केलाई बढी प्राथमिकता दिएको छ?
बाँसगढी नगरपालिकाको बजेटले सबभन्दा पहिलो कुरा त भौतिक पूर्वाधार नै हो, भौतिक पूर्वाधार नै मान्छेको सबभन्दा ठुलो अपेक्षाको कुरा हो, त्यसकारण भौतिक पूर्वाधार बिनाको सहज पहुँच बिनाको अरू कल्पना गर्न सकिँदैन। त्यसको साथसाथै हामीले चाहिँ दोस्रो हिसाबबाट स्वास्थ्य, शिक्षा, कृषि र भेटनेरीलाई महत्त्वपूर्ण दिएका छौँ, किनकि बाँसगढी नगरपालिका कृषि क्षेत्रमा आधारित चाहिँ क्षेत्र हो, त्यसकारण कृषि क्षेत्रको व्यवसायीकरण गर्ने, कृषि क्षेत्रको औजारीकरण गर्ने नै यति बेलाको महत्त्वपूर्ण चुनौती हो। त्यसैले हामीले अहिले हाम्रो नगरपालिका क्षेत्रभित्रको कृषि जन्य जग्गाहरू बाँझा रहन् नरहन् भन्नका निम्ति सामूहिक खेती प्रणालीमा आधारित कामहरूलाई प्रोत्साहन स्वरूप चाहिँ हामी अगाडि बढाउन खोजिरहेका छौँ। यस वर्ष पनि हामीले कृषिमा आधारित चाहिँ किसानहरूलाई विभिन्न खालको औजारीकरणहरू वितरण गर्ने पनि काम गऱ्यौँ, त्यस्तो खालको कार्यक्रम राखेका थियौँ। यो वर्ष पनि त्यो कार्यक्रमलाई अझै थप निरन्तर साथ अगाडि बढ्न खोजेका छौँ र कृषिको आधुनिकीकरण र व्यवसायीकरणलाई जोड दिने हिसाबका साथ पनि बजेटलाई व्यवस्थित गरेका छौँ।
बर्दियाको बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र शम्भु थारू। अब अर्को सन्दर्भ, मुलुकमा वृद्धाश्रम बढ्दै गएको भन्दै चिन्ता गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोगले सम्मानपूर्वक बाँच्न पाउने नागरिकको अधिकारबारे चासो राख्दै ज्येष्ठ नागरिकहरूको अवस्था अध्ययन गर्दै गर्दा वृद्धाश्रम बढ्दै गएको पाइएको हो। यो चिन्ताको विषय हो। राष्ट्रिय मानवाधिकार आयोगका सदस्य प्रकाश ओस्तीले भन्नुभयो, यद्यपि ज्येष्ठ नागरिकहरूको सहज जीवनयापनका लागि वैकल्पिक अवस्थाका रूपमा वृद्धाश्रम देखिएका छन्। आयोगले गरेको अध्ययनका क्रममा 77 जिल्ला मध्ये 53 जिल्लामा विभिन्न नामका वृद्धाश्रमहरू खुलेको आयोगले जनाएको छ। ती मध्ये 48 जिल्लामा हामी पुगिसकेका छौँ। आयुक्त ओस्तीले भन्नुभयो, वृद्धाश्रम अनिवार्य आवश्यकता जस्तो बन्दै गएको छ। मुलुकभर 152 वृद्धाश्रम वैधानिक रूपमा सञ्चालनमा आएको तथ्य आयोगले फेला पारेको छ। 44 काठमाडौँमा मात्रै सञ्चालित छन् आयोगले भनेको छ। दैनिक नेपालगञ्जमा खबर छ।
चिकित्सा शिक्षा सुधारका लागि सङ्घर्षरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा जुम्लाका जनता एकजुट भएका छन्। सदरमुकाम खलङ्गाको चिया पसल, चौतारी, होटल, चोक र घर घरमा डाक्टर केसीका मागप्रति चर्चा भइरहेको छ। चिकित्सा शिक्षा अध्यादेशको पुरानै स्वरूप संसदबाट पारित गर्नुपर्ने लगायतका माग राखेर डाक्टर केसी शनिबारदेखि सदरमुकाम खलङ्गा स्थित कवर्ड हलमा आमरण अनसनमा हुनुहुन्छ। अनसन दोस्रो दिन हिजो आइतबार पनि जारी रह्यो। अनसन स्थलमा डाक्टर केसीप्रति ऐक्यबद्धता जनाउन आउनेको संख्या बढ्दै गएको छ। चिकित्सा शिक्षामा सुधार र ऐन माग राखेर उहाँ आमरण अनसन बसेको यो 15 पटक हो। यसैबीच डाक्टर केसीको पक्षमा नागरिक समाज जुम्लाले हस्ताक्षर सङ्कलन सुरु गरेको छ। केसीका मागप्रति समर्थनरत माग तत्काल पुरा गर्न सरकारलाई दबाब दिन हस्ताक्षर सङ्कलन सुरु गरिएको डिबी बुढाले आजको नागरिक दैनिकमा खबर लेख्नु भएको छ। यस्तै आजको नयाँ पत्रिकामा मानदत्त रावलले अर्को खबर लेख्नु भएको छ। जिल्ला खेलकुद विकास समिति जुम्लाको कवर्ड हलको छाना चुइनेछ, भुइँ चिसो छ, कोठा अँध्यारो छ। काठमाडौँबाट आएका डाक्टर गोविन्द केसी अनसनमा हुनुहुन्छ। उहाँमाथि प्रहरीको निरन्तर निगरानी छ, तर प्रतिकूल अवस्थामा अनसनरत डाक्टर केसीको स्वास्थ्य चाहिँ बिग्रदै गएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नेपालगञ्जको 40 स्थानलाई नो पार्किङ एरिया तोक्ने भएको छ। सहरमा यत्रतत्र सवारी साधन पार्किङ गर्दा जाम, दुर्घटना र आवतजावतमा कठिनाई हुने अवस्थालाई व्यवस्थित गर्न 40 स्थानलाई नो पार्किङ क्षेत्र तोक्ने काम अघि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका इन्चार्ज प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताउनुभयो। अहिले मुख्य सडकको 28 स्थानमा नो पार्किङको बोर्ड राखिएको छ। दैनिक नेपालगञ्जसँग कुरा गर्दै इन्चार्ज कायले भन्नुभयो, सडक व्यवस्थित नहुँदासम्म अन्य पक्षमा काम गर्न गाह्रो हुन्छ। यसअघि फुटपाथ कब्जा र अतिक्रमण विरुद्ध कारवाही थालेको वडा प्रहरी कार्यालय र ट्राफिक प्रहरीले अहिले रोयल इनफिल्ड बुलेट बाइकको नाममा जथाभावी मोडिफाई गर्ने विरुद्ध कारवाही पनि कडा पारेको छ।
पश्चिम डायरीमा सरकारी कर्मचारीलाई सतर्कता केन्द्रको खबरदारी।
अब नियम पालना गर्ने भन्ने कर्मचारीलाई नियम उल्लङ्घन हुन्छ। टाइममा अफिस खोल्नु पर्यो, टाइममा अफिस बन्द हुनु पर्यो, त्यही ड्रेसले पनि चिनिन्छ त।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
भर्ना खुल्यौ भर्ना खुल्यौ। शैक्षिक सत्र 2075-76 का लागि HA डायग्नोस्टिक रेडियोग्राफी ल्याब टेक्निसियन कार्यक्रममा नयाँ भर्ना खुल्यौ।
योग्यता SEE परीक्षामा अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषयमा सी ग्रेड प्राप्त गरी GPA न्यूनतम 2 प्राप्त गरेको हुनुपर्ने। फारम बुझाउने अन्तिम मिति यही श्रावण 2 गते बुधबारसम्म। प्रवेश परीक्षा मिति यही श्रावण 19 गते शनिबार बिहान 7 बजे। शनिबार पनि कार्यालय खुल्ला रहनेछ।
सम्पर्क स्थान कैलपाल हस्पिटल एन्ड कलेज नेपालगञ्ज बाँकी। फोन नम्बर 081-521-017, 98-483-684 र 98-584-48।
समुदायमा आधारित एकीकृत मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रम
नियमित 4 पटक 4 महिना, 6 महिना, 8 महिना र 9 महिना गर्भ जाँच गराएर स्वास्थ्य संस्थामा सुत्केरी गराएमा नेपाल सरकारले ₹400 र ₹500 उपलब्ध गराउँछ।
नियमित स्वास्थ्य जाँच गराएमा आमा र नवजात शिशुलाई अकाल मृत्युबाट बचाउँछ।
सुत्केरी पछि आमा र नवजात शिशुलाई कम्तीमा 3 पटक 24 घन्टाभित्र 3 दिन र 7 दिनमा दक्ष स्वास्थ्य कर्मीबाट स्वास्थ्य जाँच गराउँदा हुन सक्ने खतराबाट बचाउन सकिन्छ।
कुनै खतराका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनु पर्छ।
बच्चा जन्मेको 35 दिनभित्र निशुल्क जन्म दर्ता गराई बालबालिकाको अधिकारको संरक्षण गर्नु सबै अभिभावकको कर्तव्य हो।
सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबद्वारा जनहितमा जारी सन्देश।
नमस्ते रेस्टुरेन्ट इज मोर डिलाइटेड एन्ड ह्यापनिङ विथ मोर फेसिलिटिज।
हजुर, नेपालगञ्ज र कोहलपुर बीचमा रहेको नमस्ते रेस्टुरेन्ट भएको छ अझ परिष्कृत र बनेको छ नमस्ते भिलेज रिसोर्ट प्राली। सहरको भिडभाडदेखि पर हरियाली, शान्त पारिवारिक वातावरण भएको,
विभिन्न किसिमका इन्डियन, चाइनिज, कन्टिनेन्टलका साथै स्पेशल थकाली खानाको राम्रो व्यवस्था छ।
मिटिङ, सेमिनार, बर्थडे, विवाह पार्टीका लागि फुल एसी सहितको हल र सबै प्रकारका इभेन्टको लागि उचित व्यवस्था।
लग्जरी बार जसमा स्पेशल ककटेल, मकटेलका साथै अन्य पेय पदार्थको व्यवस्था।
बच्चाहरूको लागि स्पेशल किड्स प्ले स्टेसन, जुन यस क्षेत्रकै नमुनाको रूपमा बच्चाहरूको लागि खेल्ने सामग्री र उनीहरूको सुरक्षामा विशेष ध्यान दिएको छ।
प्रशस्त प्राइभेट कटेज, फ्यामिली एसी डिलक्स रेस्टुरेन्टको व्यवस्था,
वाइफाई, सांस्कृतिक कार्यक्रमको लागि ओपन स्टेज र पार्किङको लागि प्रशस्त स्पेस भएको।
एक पटक अवश्य पाल्नुहोस् नमस्ते भिलेज रिसोर्ट प्राली, गनापुर नेपालगञ्ज 20 बाँके।
सम्पर्क फोन नम्बर 081-4030-61 र 98-580-31-721।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। राष्ट्रिय सतर्कता केन्द्रले अनुशासनमा नरहने कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ। कार्यालय समयमा हाजिर नहुने र पोसाक नलगाउने कर्मचारीलाई केन्द्रले कारवाही गर्न भनी सिफारिस गरेको हो। समयमा कार्यालयमा हाजिर नहुने र पोसाक नलगाएको भन्दै कर्मचारीलाई कारवाहीका लागि सिफारिस गर्नुपर्ने अवस्थालाई तपाईँ के भन्नुहुन्छ भनेर सुर्खेतबाट सहकर्मी चाँदनी केसीले सङ्कलन गर्नुभएको आजको नागरिक आवाज।
मेरो नाम चाहिँ लोकसिंह नेपाली, घर भेरीगङ्गा 10 छिमछुक। त्यो त राम्रो, किनभने अब प्रत्यक्ष जनताको सरकार राख्ने कार्यालयहरू होइन, मा चाहिँ ठिक समयमा आउनु पर्यो, जनताले सेवा पाउने उमा चाहिँ आशा आएको देखिन्छ। किनभने सेवा पाउने सेवा ग्राहक जनताहरूले समयमा चाहिँ त्यहाँ आफ्नो काम गर्न नसकेको, उनलाई चाहिँ अलिक टाढाबाट आउने व्यक्तिहरूले पनि त्यहाँ अलि दुःख भनौँ न शास्ति खेल्ने स्थिति भएको, त्यो कारणले पनि के हुन्छ भने नेपाल सरकार जति कार्यालयहरू छन् ती चाहिँ समयमा नआउने र सेवा गराइले चाहिँ समयमा चाहिँ सेवा नपाएको देखिन्छ। त्यस कारणले जो सेवा गराइले चाहेअनुसार सेवा पाए अन्तर्गत ती कर्मचारीहरू चाहिँ आफ्नो समयमा नआएर चाहिँ सेवा गराइलाई सेवा चाहेअनुसार सेवा नपाएको कारणले अब नेपाल सरकारको कानुन अन्तर्गत नै त्यो नभएको अथवा चाहिँ आशा हुने महिनै कार्यालयमा आउने सेवालाई पनि पारदर्शी ढङ्गले सेवा दिनुपर्छ भन्ने मान्यता
नजाँदाखेरि अब कर्मचारीहरू नचिनिने भयो, जसले लाइन त भयो आउट डेटसमा त जो गएन भयो, समयमा जानु पर्यो कर्मचारीहरू होइन अफिसमा, जनताको मर्ममा बुझिदिन पर्यो।
मेरो नाम सबिर गा, एउटा नाम मेरो बिनापाती हेरा, सरकारले दिएको छ लगाऊ भनेर नलगाएपछि त त्यो त नराम्रो भयो, त अब भेटा त कारवाही गर्नुपर्छ ड्युटीभित्र होइन, नपा त होला नि, सरकारले दिएपछि लगाउने भनेर पैसा दिएपछि चिनिने भयो, त्यो काम त गर्नु पर्यो नि। अब सरकारी मानो खाएपछि सरकारले सुविधा दिएपछि लुगाको लागि लगाउनु पर्यो, जनतालाई धोका दिनु भएन।
मेरो नाम भूपेन्द्र प्रसाद ज्ञवाली, वीरेन्द्रनगर नगरपालिका वार्ड नम्बर 16। समयमा वडा कार्यालय कुनै पनि कार्यालयमा जान नसक्ने कर्मचारी जनप्रतिनिधिहरूलाई सरकारको नियमअनुसार कारवाही हुनुपर्छ। जनताको काम गर्नको निमित्त नेपाल सरकारको जनताको उठेको करबाट तलब खाइसकेपछि जसको माना खाने त्यसको गाना पनि गाउनुपर्छ, त्यही अनुसार काम पनि कर्मचारी गर्नुपर्छ र जनताको मतद्वारा विजय भएका जनप्रतिनिधिहरू पनि जनताको सेवाका लागि समयमा पुगेर समयमा काम गर्छ।
मेरो नाम डमरबहादुर लामिछाने, म वीरेन्द्रनगर नगरपालिका वार्ड नम्बर 16। यो समयमा कर्मचारीहरू कार्यालयमा नपुग्ने र सरकारले दिएको सेवा सुविधा आफ्नो युनिफर्महरू नलगाएर उपस्थित हुनुलाई कानुनी राज्यको उपवास मान्छु म। यो कानुन नमान्ने कर्मचारीहरूलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ र जनताको काम नियमित ढङ्गले गरिदिनुपर्छ, समयमा काम पुरा गरिदिनुपर्छ।
मेरो नाम तुलसा अधिकारी हो, बिना पासवर। अब नियम पालना गर्ने भन्ने कर्मचारी नियम उल्लङ्घन हुन्छ, टाइममा अफिस खोल्नु पर्यो, टाइममा अफिस बन्द हुनु पर्यो, त्यही ड्रेसले पनि चिनिन्छ त, कहाँ कर्मचारी कहाँ कार्यालयको भन्ने त ड्रेसले पनि त चिनाउँछ। राम्रो पक्ष
जिल्ला क्षतिपूर्ति समिति बाँकेले गम्भीर प्रकृतिका रोगको उपचार गर्दा उपचार प्रक्रियाबारे बिरामी पक्षलाई यथोचित जानकारी लिई त्यसको अभिलेख राख्न नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका नाममा निर्देशनात्मक आदेश दिएको छ। टेकबहादुर सुनार विरुद्ध नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भएको क्षतिपूर्ति सम्बन्धी मुद्दाको सुनवाई गर्दै समितिले यस्तो निर्देशनात्मक आदेश दिएको समितिका सदस्य एवं उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
कर्णाली प्रदेश सरकारले ल्याएको बजेटको सत्तारूढ दलकै सांसदले विरोध गरेका छन्। उनीहरूले हिजो प्रदेश सभामा बजेटमाथिको छलफलमा भाग लिँदै असन्तुष्टि जनाएका हुन्। सत्तारूढ नेकपाका सांसद बिन्दमान विश्वले सरकारको बजेट जनतामुखी भन्दा पनि मन्त्रीमुखी भएको आरोप लगाउनुभयो। नयाँ पत्रिकाले खबर छापेको छ।
प्रदेश सातका संसदीय समितिको नेतृत्व चयन हुन सकेको छैन। चार महिनादेखि समितिहरू नेतृत्वविहीन भएपछि कामकाज प्रभावित भएको छ। प्रदेश सभाले गत चैतमा चारवटा विषयगत समिति गठन गरेको थियो। तेजराज भट्टले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रसारण लाइन विकास गुरुयोजना सार्वजनिक गरेको छ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले तयार पारेको गुरुयोजनाको हिजो ऊर्जा जलस्रोत सिँचाइ मन्त्री वर्षमान पुनले सार्वजनिक गर्दै सरकारले जारी गरेको श्वेतपत्र कार्यान्वयन गर्न गुरुयोजना तयार पारिएको बताउनुभयो। सरकारले बजेट मार्फत आगामी 10 वर्षमा 15,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। यसैबीच गुरुयोजना अन्तर्गत पूर्वदेखि पश्चिमसम्म 5 ठाउँमा प्रसारण लाइन जोन निर्माण गर्न प्रस्ताव गरिएको छ। महाकाली नदी पश्चिम सेती र कर्णाली कोरिडोर जोन 1, भेरी नदी कोरिडोर जोन 2 पनि यसैमा परेका छन्। नयाँ पत्रिकाले खबर छापेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र पक्षधर र विपक्षीहरूबीच ध्रुवीकरण आवश्यक रहेको बताउनु भएको छ। उहाँले पार्टीगत आस्था र विचारधारा फरक रहे पनि हिन्दू राष्ट्र चाहने शक्ति एउटै ठाउँमा आउनुपर्ने बताउनुभयो। अध्यक्ष थापाले साउन 2 गतेदेखि हिन्दू राष्ट्र पुनर्स्थापना जागरण अभियानको सुरुवात गरिने बताउनुभयो। नगेन्द्र उपाध्यायले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
कुनै बेला भारतको कुख्यात डाँकुको नामबाट परिचित र मृत्युदण्डको सजाय पाएका पञ्चम सिंह आज नेपालगञ्ज आउँदै हुनुहुन्छ। उहाँले वीरेन्द्रचोक धम्बोजीमा स्थानीय नागरिकहरूसँग साक्षात् भोलि नेपालगञ्ज आउँदै हुनुहुन्छ। उहाँले वीरेन्द्रचोक धम्बोजीमा स्थानीय नागरिकहरूसँग साक्षात्कार गर्दै हुनुहुन्छ। ब्रह्मकुमारी विश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रीय प्रशिक्षण केन्द्र नेपालगञ्जले दिएको जानकारी अनुसार प्रतिशोधको भावनाबाट प्रेरित भई डाँकु बनेका र भारतका 556 जना डाँकुहरूको सरदार 100 हत्याका आरोपी मध्यप्रदेश उत्तर प्रदेश राजस्थान गुजरात खास चम्बलको घाँटी पहाडी क्षेत्रमा हत्या हिंसा अपहरण र डकैती गरी आतंकित बनाएका र सरकार पक्षबाट समाउनका लागि 2 करोड पुरस्कार घोषणा गरिएका र मृत्युदण्ड सजाएका भागीदार हिजोका डाँकु आजका राजयोगी पञ्चम सिंह भाइको परिचयमा नेपालगञ्ज आउन लाग्नु भएको हो। दैनिक नेपालगञ्जमा खबर छापिएको छ।
सुर्खेतमा अधिकांश स्थानीय तह र वडाका कार्यालय भाडाका घरमा रहेका छन्। यसले एकातर्फ स्थानीय तहको खर्च बढाएको छ भने अर्कोतर्फ सेवा समेत प्रभावकारी बन्न सकेको छैन। ललित बहादुर बुढाले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
वडा प्रहरी कार्यालय नेपालगञ्जले भन्सार छलेर सामान ल्याउँदै गरेका सरताज आलमलाई 1,50,000 मूल्य बराबरको सामानसहित पक्राउ गरेको छ। यस्तै बाँकेका च्याउ उत्पादक कृषक लालबहादुर सुनार यस वर्षको राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट पुरस्कृत हुने हुनुभएको छ। यिनै खबरसँगै पश्चिम डायरी सकियो। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
हिजो साँझदेखि निरन्तर वर्षा, नदी तटीय क्षेत्रमा सतर्कताको आग्रह, नेपालगञ्ज जलमग्न, राप्ती र बबई नदीमा पानीको सतह सामान्य।
भोलिसम्म निरन्तर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको भनाई, नेपालगञ्जका 40 ठाउँमा पार्किङ निषेध बोर्ड टाँगिँदै।
कोहलपुरको मैटहवामा एउटै टोलका 13 जनामा एनिमिया रोग, सुनका गहनामा मिसावट गर्ने बर्दियाका 12 जना व्यवसायी पक्राउ।
र बाँकेमा हुलाकी सडक निर्माणको गति सुस्त, बर्दियाको बबईमा जथाभावी दोहन, नेपाल वृद्धाश्रम बढ्दै गएको प्रति नेपालगञ्जमा चिन्ता। हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र मतुला बिदा हुन्छौँ। आज असार 18 गते सोमबार, जुलाई 2 तारिक, एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।